लागि सामाजिक रूपान्तरण तपाईँसँगको सहयात्रा रेडियो कार्यक्रम घर आँगन। नमस्कार, म माधुरी महतो। कार्यक्रम घर आँगनको आज चौथो श्रृङ्खला हो। कमन फिडब्याक प्रोजेक्टको सहयोग तथा सामुदायिक रेडियो प्रसारक संघ अकुराब सीआईएनसँगको सहकार्यमा नारायणी एफएमले यो कार्यक्रम उत्पादन गरेको हो। कार्यक्रम घर आँगन नारायणी एफएम 103.8 MHz साताको मंगलबार साँझ 6:30 बजेदेखि 7 बजेसम्म र पुनः प्रसारण बिहिबार बिहान 9:15 बजेदेखि 9:45 बजेसम्म सुन्न सक्नुहुनेछ। कार्यक्रम घर आँगनमा हामी हरेक साता तपाईँको सरकारका विभिन्न विषय लिएर उपस्थित हुनेछौँ। समाजमा देखिएका विभिन्न समस्या, तिनको समाधानको खोजी र समाजका विभिन्न प्रेरणादायी सफलताका कथा समेट्दै समृद्ध समाज निर्माण गर्न सहयोग पुर्याउने उद्देश्य रेडियो कार्यक्रम घर आँगनको हो। लामो समयदेखि हाम्रो समाज विकासको सवालमा पछि पर्दै आएको छ। नागरिकले अपेक्षा गरे अनुसारको परिवर्तनको महसुस गर्न सकेका छैनन्। तर स्थानीय तहको चुनावपछि जनताले आफ्नै घर आँगनमा सरकार पाएका छन्। स्थानीय जनप्रतिनिधिप्रति नागरिक आशावादी देखिन्छन्। यसैलाई मध्यनजर गर्दै कार्यक्रम घर आँगनमा हामी नागरिकका जिज्ञासा, गुनासा र विकासका कुरा समेट्नुका साथै समाधानका लागि सरकारवालासँग छलफल गर्नेछौ। कार्यक्रममा आज तराईमा दाइजोका कारण भोग्नु परेको समस्या, तराईमा दाइजो बिना नै विवाह गर्ने युवा, दाइजो प्रथा अन्त्यका लागि प्रदेश सरकारको योजनासँगै अन्य जानकारी पनि रहनेछ। तराईमा दाइजोका कारण महिलाहरूले धेरै समस्या भोग्नु परेको छ। दाइजो बिना नै विवाह गर्नुपर्छ भन्ने मान्यताका साथ गाउँ गाउँमा अभियान चलाइरहनुभएका सामाजिक अभियन्ता प्रकाश थारूसँग दाइजोका कारण तराईमा महिलाहरूको अवस्थाका विषयमा हामी कुराकानी गरेका छौँ। सुनौ उहाँसँगको कुराकानी। कार्यक्रममा आज हामीसँग हुनुहुन्छ सामाजिक अभियन्ता प्रकाश थारू। प्रकाशजी, स्वागत छ यहाँलाई कार्यक्रममा।
धन्यवाद माधुरी।
आज हामी दाइजोको विषयमा कुराकानी गरिरहेका छौँ र तराई मधेसमा दाइजोको अवस्था बारे तपाईँले एकदमै बुझ्नु भएको व्यक्ति हुनुहुन्छ। गाउँ समाजमा अभियानकै रूपमा दाइजो उन्मूलनका लागि लाग्नु भएको व्यक्तित्व हुनुहुन्छ। तपाईँले तराई मधेसको समाजमा दाइजोको कारण महिलाहरूको अवस्था कस्तो पाउनु भएको छ अहिलेसम्म?
दाइजोको कारण महिलाहरूको अवस्था स्थितिको बारेमा अध्ययन गर्दा यहाँ हाम्रो तराई मधेसमा बहुत अवस्था गम्भीर छ। किनभनेदेखि हाम्रो तराई मधेसमा महिला हिंसा, घरेलु हिंसाको प्रमुख कारण दाइजो नै हामीले महसुस गरिरहेछौँ। किनभनेदेखि प्राय जसो दिउँसै मट्टी तेल पेट्रोल जिउमा छर्केर आगो लाइदिने, आत्महत्या गर्ने कुरादेखि लिएर विभिन्न किसिमका महिला हिंसाहरू प्राय जसो दाइजोको कारणले हामीले मतलब हेरेको, हामीले सुनेको, हामीले अध्ययन गरेको जस्तो हामीले महसुस गरिरहेको छ। त्यसैले यो दाइजो भनेको चिज हाम्रो समाजमा यति न एउटा विकराल रूप दिइसकेका छ कि यसलाई निर्मूल पार्नको लागि हामी आफ्नो स्थानबाट यथाशक्ति लागि परेका छौँ र केही केही घटनाहरू हाम्रो सामु सकारात्मक पनि आइरहेको छ कि जस्तो कि दाइजोको बिहाले मतलब हाम्रो समाजमा यस्ता व्यक्तित्वहरू छन् कि उहाँहरू बिना दहेजको बिहा गरेर समाजलाई पनि मतलब एउटा उदाहरणीय मतलब बनिराख्नु भएको छ। जस्तो कि अस्तिकै घटना भन्ने हो भनेदेखि हाम्रो करैयामै गाउँपालिकाको मतलब कार्यकारिणी अधिकृत आफ्नो बिहामा ब्यानर लगाएर बिना दहेजको बिहा हुनुपर्छ भनेर ब्यानर लगाएर जुन बिहा गर्नुभयो त्यो पनि अति सराहनीय काम लाग्यो। त्यस्तै हाम्रो यो अलौको वीरगञ्ज अलौको एउटा सन्देश भाइ छ, उहाँले पनि बिना बिहाको दाइजो गर्नुभयो। यो हिसाबले हाम्रो समाजमा बिस्तारै यो जुन बिना दहेजको बिहा गर्नुपर्छ जुन कुरा छ त्यो बिस्तारै सचेतनाको रूपमा सचेत हुँदै आइरहेको छ र मान्छे करिब बिस्तारै बिना दहेजको निर्मूल पार्नको लागि दहेजलाई बिना दहेजको बिहा गर्न खोजिरहेको जस्तो मैले महसुस गरिरहेको छु अहिलेसम्म।
यसरी तुलनात्मक रूपमा कुरा गर्दाखेरि जसरी कि कुरा पनि आउँछ, जुन तपाईँले सकारात्मक कुरा गर्नुभयो एकदमै सराहनीय काम हो, सराहनीय काम भइरहेछ र बिस्तारै यसको संख्या पनि सायद बढ्दै गएको होला, तर अझ जति पढे लेखेका छन् त्यही पढे लेखेकै समुदायबाट बढी दाइजोको माग आउँछ भन्ने कुरा पनि आउँछ। यसमा तपाईँ कतिको सहमत अथवा विमति जनाउनुहुन्छ?
अब पढे लेखेको जहाँसम्म कुरो छ त्यसमा म सहमत छैन। किनभनेदेखि यो अस्तिको जुन यो दुईटा मैले घटना जुन अहिले बतायो यो तत्काल हाम्रो यो भर्खर 23 गतेको घटनाहरू छन्। यो घटना दुईटै छन्, यो पढे लेखेका बच्चाहरू छन्। सन्देश मैले भने ऊ एउटा ब्याङ्कर्स हो, SBI ब्याङ्कमा काम गर्ने। अब त्यस्तै किसिमले हाम्रो यो करैयामाई गाउँपालिकाको हाम्रो जुन कार्यकारिणी हुनुहुन्छ अधिकृतजी, उहाँ पनि पढे लेखेकै हुन्छ। त्यो खासै माने राख्दैन, तर मान्छेको जुन आफ्नो यो जुन दाइजो लिने नलिने कुरो आफ्नो भित्रबाट उब्जनु पर्छ कि आफ्नो सोच
सुरुदेखि नै आफ्नो मतलब स्वविवेकको कुरो हो र आफ्नो भित्रबाट भित्रै आत्माबाट यो कुराहरू उब्जिने कुरो हो। नत्र भनेदेखि यहाँ कति डाक्टर र इन्जिनियरले पनि बिना बिहाको बिना दहेजको बिहा गरेको जस्तो हामीले काहीँ काहीँ भेटेको पनि छ। तर कतिपय यस्ता छन् कि मान्छे जति पढ्छन् त्यति बढी नै दाइजो लिएको पनि हामीले काहीँ काहीँ फेला पनि पारेका छौँ। त्यो हिसाबले यो खासै म के भन्न चाहन्छु भनेदेखि पढाइ लेखाइको बारेमा खासै यो मानेर राख्ने कुरो भएन। यो जहाँको मान्छे अवेरनेस जतिको सचेत छ त्यहाँको मतलब मान्छेले नै यो खासै यो दाइजोको बारेमा महत्त्व दिन्छ भन्ने मलाई महसुस लागेको छ।
अब तपाईँ पनि एउटा सामाजिक अभियन्ताको रूपमा दाइजो लिनुहुन्न दिनुहुन्न अथवा दिन दिनुहुन्न भनेर एउटा अभियान नै चलाइरहनु भएको छ। कस्तो खालको अभियान चलाइरहनु भएको छ भन्नाले के गर्नुहुन्छ तपाईँहरू गाउँमा गएर कसरी प्रतिबद्धता आउँदैछन्?
हामीले खास भन्ने हो भनेदेखि पहिले त गाउँमा गएर त्यहाँका मतलब गार्जियनहरूलाई भेला गराएर हामीले सचेतनामूलक कार्यक्रमहरू गरेर उहाँहरूलाई मतलब सचेत गराउने प्रयास हामीले गरेका छौँ। तर हामीले त्यो जुन गार्जियनको हामीले जुन सचेत गराउने कुरो हामी जुन गऱ्यौँ त्यसको भन्दा प्रभावकारी हामीले स्कुल स्कुलमा 10 क्लास 11 क्लास 12 क्लास पढ्ने बच्चा हरूको मासमा गएर स्कुल स्कुलमा गएर जुन हामी अवेरनेस कार्यक्रम सचेतनामूलक जुन हामी कार्यक्रम गर्छौँ त्यहाँ हाम्रो धेरै उपलब्धिमूलक लाग्यो। किनभनेदेखि बच्चाहरूले खासै त्यहाँ आफूहरू पनि उनीहरूले सचेत हुन्छ र प्रतिबद्धता पनि जनाउँछ अनि त्यसको अलावा उनीहरूले आफ्नो गार्जियनलाई पनि कन्भिन्स गर्छन् र समाजलाई पनि कन्भिन्स गर्छन् र कतिपय हामीले यस्तो पनि मतलब पाएका छौँ कि जस्तो कि बाल विवाह हुन लाग्यो त्यही बच्चाहरूले सुनेर अथवा बुझेर त्यो बाल पनि रोकेको हामीले मतलब उदाहरणको रूपमा पनि आएको छ। त्यस हिसाबले हामीले त्यो गाउँमा गार्जियनहरूलाई सचेतना गराउनु भन्दा बेस हामीलाई स्कुल स्कुलमा गएर 10 क्लास 11 क्लास 12 क्लासका बच्चाहरूलाई अवेरनेस गराउनु हामीले धेरै नै उपलब्धिमूलक लाग्यो जस्तो लागिरहेको।
अब स्थानीय स्तरमा पनि जनप्रतिनिधिहरू आइसक्नु भएको छ र तराई मधेसमा अझ पनि यो दाइजोको समस्या छ भनेर तपाईँले भन्नुभयो। स्थानीय सरकारले चाहिँ कस्तो खालको पहल गरिदिए राम्रो हुन्छ जस्तो लाग्छ यहाँलाई?
सबभन्दा ठुलो कुरो के छ भनेदेखि जबसम्म स्थानीय स्तरबाट नै नागरिकहरू सचेत हुँदैन तबसम्म यो दाइजो हाम्रो समाजबाट हट्दैन। त्यो हिसाबले स्थानीय सरकारलाई म अनुरोध गर्न चाहन्छु यही रेडियोको मार्फतबाट कि कम से कम धेरै किसिमको विकास निर्माणको कामहरू गराउनुहुन्छ। यसको साथसाथै यो एउटा सामाजिक कामको लागि पनि केही रट्याएर आफ्नो विनियोजन गएर आफ्नो गाउँपालिकामा प्रत्येक घर घर प्रत्येक वार्डमा सचेतनामूलकहरू कार्यक्रम गरिदियो भनेदेखि सायद मलाई लाग्छ कि यो हाम्रो समाजबाट पक्कै पनि दाइजो हट्छ र हाम्रा समाजका मान्छेहरू सचेत पनि हुन्छन् जस्तो लागिरहेछ।
यति व्यस्तताका बावजुद पनि कार्यक्रमको लागि समय दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद माधुरी।
तराईमा दाइजोको कारण धेरै घर परिवारको उठीबास भएको छ। कैयन छोरी चेलीले ज्यान समेत गुमाउनु परेको भन्दै आफ्नो गाउँलाई दाइजोमुक्त बनाउने उद्देश्यले विद्यालयका छात्र छात्रा तथा स्थानीय गाउँलेहरूले विवाहमा दाइजो नलिने नदिने भनेर सार्वजनिक रूपमै प्रतिबद्धता जनाउन थालेका छन्। पछिल्लो समयमा केही युवाहरूले दाइजो बिना नै विवाह पनि गरेका छन्। कतिपय अभिभावकले पनि आफ्नो छोराछोरीको विवाह दाइजो बिना नै गर्ने प्रतिबद्धता जनाएका छन्। दहेज अथवा दाइजो प्रथा अपराध र पाप हो भनेर खुलेर विरोध गर्न थालेका छन्। एउटा रिपोर्ट।
हमरा अंगनवा कहिया बाजी सहनाई बबुनी के मंगिया में सिनुरवा भराई सिनुरवा भराई बेटी जान मावल भइल दुनिया में पाप हो दर्द नाही जाने के हो बेटा वाला बाप हो बेटा वाला बाप हो।
दाइजो प्रथाले दिएको पीडालाई कविताको छन्द मार्फत सुनाउँदै थिए वीरगंजको महेस्थान उच्च मावि विद्यालयका प्रधानाध्यापक विनोद मेहता। उनको यो कवितामा कुरेतीको रूपमा जरागारण्य बसेको दाइजो प्रथाका कारण एउटा अभिभावकले भोग्नु परेको पीडाका मर्महरू स्पष्ट रूपमा झल्किन्छ। छोरीको विवाहका लागि अभिभावकले दाइजोको जोहोको लागि घरबार विहीन समेत हुने गरेका छन्। विशेष गरी तराईमा बसोबास गर्ने महिलाहरू बढी दाइजो प्रथाकै कारण हिंसामा पर्ने गरेको विभिन्न तथ्याङ्क अङ्कले देखाउँछ। त्यसैले पछिल्लो समय दाइजो प्रथा विरुद्ध विद्यालयमा अध्ययनरत छात्र छात्रा नै अघि सरेका छन्। बहुरा भाटामा रहेको राधा कृष्ण चौरसिया माविमा अध्ययनरत एक छात्रा
दहेज लेके हमनी अपना बेटी के कमजोर करते छन्, जेके कारण से ऊ बेटी जेकरा घर में जता उहे चलते ओकरा के शोषण करता, उहे माध्यम से ओकरा के हेप हेप के जथी ना तथी ओकरा घर से मंगावत रहता, जौन दहेज ले ओकरा घर में कब्बो शादी ना करे।
महिला माथि हुने विभिन्न खाले हिंसा का कारण मध्ये एउटा कारण दाइजो प्रथा पनि हो। दाइजोकै कारण महिलामाथि धेरै हिंसा हुन थालेपछि तराईका मानिसहरू आफै यस विरुद्ध अगाडि आइरहेका छन्। दाइजो लिने र दिने दुवै गल्ती हो भनेर मधेसी समुदायबाट दाइजो प्रथा हटाउनु पर्छ भन्दै दाइजो प्रथा विरुद्धको अभियानमा लागेको बताउँछिन् अर्की छात्रा निशा पासवान।
दाइजोले गर्दा आफ्नो घर खेत बेचेर पनि दाइजो दिएर त्यते भएर पनि छोरीलाई सुख पाउदिन, एउटा त छोरीलाई पनि दिइरहेछ अनि दाइजो पनि दिइरहेछ, किन दाइजो दिने हामीहरू? हामीहरू कहिले कोही दाइजो दिँदैन, दाइजो गलत कुरा हो, यसमा हामीहरू जोड दिन्छ, प्रचार प्रसार गर्छ कि कोही पनि दाइजो नदेऊ अनि नलियो।
मधेसी समुदायमा दाइजो कलङ्कको रूपमा रहेको कारण दाइजोको रूपमा नगद तथा जिन्सी लिन नहुने स्थानीय युवाहरूको धारणा छ। केटी पक्षबाट दाइजोको रूपमा लिने नगद तथा विभिन्न सरसामानले केटा पक्षको इज्जत सम्मान बढ्नुको साटो सम्मानमा आँचाउने स्थानीय सचेत युवाहरूको भनाइ छ। केही समय अगाडि दाइजो नलिकन आदर्श विवाह गरेका वीरगंजका जटाधारी वर्णमाल भन्छन्,
हाम्रो समाजको लागि दाइजो बहुत गलत प्रथा हो। मेरो सोचाइ के थियो, बिना दाइजोको बिहे गरे इज्जत पनि बढ्ला र पैसा सब कुरा हुँदैन, कसैले बिहेको पैसा कसैले कति दिनसम्म काम लाग्छ।
तराई मधेसको समाजमा ठूलो समस्याको रूपमा रहेको दाइजो प्रथालाई निर्मूल पार्न विद्यालयका बालबालिका तथा अभिभावकहरू नै अहिले चेतनशील भएर प्रस्तुत हुँदा खुसी लागेको विद्यालयका शिक्षक शिक्षिकाहरू बताउँछन्। दाइजोको कारण मधेसी समुदायमा केटाकेटी बीच बेमेल विवाह पनि हुने गरेको अभिभावकहरूले बताए, तर अब यस्तो नहोस् भनेर छोराछोरीको विवाहमा दाइजो नलिने नदिने प्रतिबद्धता जनाउँछिन् एक अभिभावक भूमिका देवी शर्मा।
सम्पत्तिसँग बिहे गर्नु छैन हामीलाई, म त आफ्नो छोराको बिहे गर्ने बेलामा त म दाइजो लिँदै लिदिनँ, छोरीहरूको पनि विवाह चाहिँ बिना दाइजो लिने मान्छेसँग दाइजो नदिकन बिहा गर्न पाएदेखि मलाई असाध्यै खुसी लाग्ने थियो र म त्यस्तै खालको मान्छेहरू चाहिँ खोज तलाश गर्दैछु आफ्नो छोरीहरूको बिहे गर्नको लागि पनि।
दाइजो प्रथाले गर्दा नै खास गरी मधेसी समुदायमा भ्रूण हत्या बहुविवाह जस्ता घटनाहरू हुने गरेको सामाजिक अभियन्ताहरू बताउँछन्। तर पछिल्लो समय विद्यालयका बालबालिका अभिभावक तथा समाजका अन्य व्यक्तिहरूकै सक्रियतामा दाइजो नलिने नदिने प्रतिबद्धता सार्वजनिक रूपमा आउन थालेपछि धेरै सकारात्मक परिवर्तन भएको महसुस गरेका छन् सामाजिक अभियन्ता प्रकाश थारूले।
बिना दाइजोको बिहा गर्ने चलन छ, बिस्तारै बिस्तारै वृद्धि भइरहेको छ। दाइजो लिने दिने जुन रीति थियो यो ह्रास हुँदै गइरहेको छ र 9 क्लास 10 क्लास 11 र 12 क्लास पढ्ने बच्चाहरू छन् र त्यहाँका स्थानीय अभिभावकहरूको सक्रियतामा पनि साथ सहयोग दिइरहेको छ। यसले गर्दाखेरि हामीलाई झन् सकारात्मक यसको रिजल्ट आइरहेको हामीलाई महसुस भइरहेको छ।
समाजमा क्यान्सरको रूपमा रहेको दाइजो प्रथालाई अहिले केही राजनैतिक दल गाउँघरका सर्वसाधारण र विद्यालयका छात्र छात्राहरूबाटै बहिष्कार गर्नु अत्यन्तै सकारात्मक भएको भए पनि यसलाई समाजको भित्री तहबाट नै अन्त्य गर्न सके मात्र सुन्दर समाजको कल्पनालाई यथार्थमा परिणत गर्न सकिने भनाइ छ प्राध्यापक डाक्टर विश्वम्बर शर्माको।
मैले त यसलाई एकदमै सकारात्मक रूपमा लिएको छु। यदि यथार्थमा त्यस्ता समाज जुन समाजमा अझै बढी व्याप्त दाइजोको प्रथा छ त्यो समाजकाहरू यसरी गौरवको साथ यदि उभिन सक्नुहुन्छ भने त्यसले त एकजनालाई होइन सिङ्गो समुदायलाई नै असर गर्छ र उहाँहरूले अरूलाई पनि त्योबाट जोगाउन सक्नुहुन्छ।
पछिल्लो समयमा मधेसका समुदायमा दाइजो नलिने निर्णय सार्वजनिक रूपमै हुन थालेपछि मधेसका जनतामा चेतनाको स्तर वृद्धि भएको र सबैले यसलाई वास्तविक रूपमा अङ्गाल्न सके महिला हिंसा पनि रोकिने र समाज परिवर्तन हुन सक्ने सामाजिक अगुवाहरूको भनाइ छ। दाइजो प्रथा होइन तराईमा एक कुप्रथा सभ्य समाजको बाधक जस्तै बनेको छ। यसको निवारणका लागि विभिन्न नियम कानून नबनेका पनि होइनन्, तर ती कानूनहरू कागजमा मात्रै सीमित छ। व्यवहारमै दाइजो जस्ता कुप्रथालाई समाजबाट निराकरण गर्नुपर्ने आज आवश्यकता देखिएको छ। दाइजो विरुद्धको अभियानमा प्रदेश सरकारले कस्तो योजना ल्याउने तयारी गरेको छ त? प्रदेश सरकारका प्रवक्ता विजय यादवले प्रदेश सरकार स्थानीय सरकार र केन्द्र सरकारले कस्तो खालको योजना बनाए राम्रो हुन्थ्यो भनेर भन्नुभएको छ।
तराई होइन समग्र एसिया कन्ट्रीमा खास गरी भारत र नेपालमा एउटा चुनौतीकै रूपमा छ। बराबर मिडियाहरूमा आइरहन्छ महिलाको हत्या दाइजोको कारणले एउटा चुनौती नै हो र यो चुनौतीलाई पार गर्नलाई सबभन्दा पहिले प्राथमिकता भनेको शिक्षा हो र हामी यता नारा पनि दिने गरेछौँ विभिन्न ब्यानरमा छ आउँछ नारा बेटी पढाओ दहेज प्रथा भगाओ भनेर एउटा नारा नै छ र त्यो अनुसारको नारालाई यहाँ सामाजिक रूपमा सांस्कृतिक रूपमा र एउटा गाउँपालिका नगरपालिकाको स्थानीय सरकारको रूपमा प्रदेश सरकार र केन्द्रीय सरकार सबले एउटा चुनौतीको रूपमा लिएर अगाडि बढ्यो भने, खास गरी शिक्षामा बढी जोड दियो भने त्यो कुरा यो मुद्दालाई हामी चिर्न सक्छौँ, न्यूनीकरण गर्न सक्छौँ, समाप्त निर्मूल पार्न।
कार्यक्रम घर आँगनमा अब बुहारी पत्रकारका कुरा। केही दिन अगाडि बिरगंजमा मधेसी समुदायका एक जोडीले दाइजो बिना नै विवाह गरेका छन्। उक्त आदर्श जोडीलाई हाम्रा बुहारी पत्रकार मन्जु सराफ भेटेर सोध्नु भएको थियो, तपाईँले दाइजो बिना नै विवाह गर्ने निर्णय कसरी लिनुभयो?
दाइजो नलिने चाहिँ प्रेरणा मैले आफ्नो आमा, स्वर्गीय आमाबाट पाएको हो। उहाँ समाजसेवी हुनुहुन्थ्यो। त्यस पछाडि म काठमाडौँ उपत्यकामा पढ्न जाँदाखेरि त्यहाँ पनि धेरै साथीभाइहरूले, टिचरहरूले, तराईको मान्छेहरू यस्तै हुन्छन्, इन्भेस्टमेन्ट गर्छन् पढ्न लागि अनि पछि दाइजोको रूपमा लिन्छन् भनेर पैसा, त्यस्तो कुरा सुन्नमा आयो। त्यो कुराहरू मैले सुनिसके पछाडि होइन यस्तो हुँदैन, यो म त पक्कै गर्दिनँ होला भनेर मैले त्यहाँबाट एउटा भनौँ न अटो ठिक पाएको हो र त्यसलाई मैले आफूमाथि नै लागू गरेको हो। मलाई के लाग्छ कि यो सुरुवात चाहिँ हरेकले आफ्नो घरबाटै गर्नुपर्छ, आफ्नो सोचबाट गर्नुपर्छ र त्यो सोच मैले आफूबाट सुरु गरेकोमा मलाई खुसी लाग्यो। धेरै ठाउँबाट मैले भनौँ न प्रशंसा पनि पाएँ कि ल तिमीले सुरुवात गर, हामी पनि यस्तै गर्छौ भनेर, मलाई खुसी लाग्छ।
कार्यक्रम घर आँगनमा अब प्रश्न उत्तरको पालो।
मेरो नाम भगवान् दास चतुवा हो, म पोखरिया नगरपालिका 6 निवासी हुँ। त्यो हाम्रो त्यो मूल समस्या छ अनि एग्रिकल्चरमा किसानहरूलाई जुन खेती गर्छ अनि त्यसले प्रतिफल पाइरहेको छ त्यो पाएर त्यो त्यति पाइरहेको छैन, त्यो समयमा बिउ पनि त्यही पाइरहेको छैन, सब्सिडी सरकारबाट जुन पाउनु पर्ने थियो त्यही पनि पाइरहेको छैन, अनि त्यो जन समस्या सिँचाइको एग्रिगेसनमा पनि त्यो नहर अहिले बन्द छ, त्यो जन मार्गमा किसानहरू छ।
पोखरिया नगरपालिकाका एक स्थानीय किसानले गर्नुभएको गुनासोको जवाफ दिँदै हुनुहुन्छ पोखरिया नगरपालिकाका मेयर मन्टु रौनियारले।
मैले नारायणी सिँचाइको डीसँग दिनौ सम्पर्कमा छ, नारायणी सिँचाइ नहरबाट त पानी आउनको लागि त्यो त्रिवेणी हाम्रो उताबाट आउँछ नि पानी, नहरको ठुला नहर त्यहाँ ठाउँ ठाउँमा बिग्रेको कारणले अहिलेसम्म सिँचाइको कार्य बन्दै छ, त्यही कारणले पानी आउन सकेन। त्यसको लागि डिभिजन सिँचाइ कार्यालयबाट म दिनौ सम्पर्कमा छु, उहाँले भन्नुभयो जो त्यहाँ कार्य भइरहेको छ, कार्य हुँदाखेरि चाँडै पानी आउन अनि बिउ बिजनको लागि हामी जनप्रतिनिधि आएका छौँ, त्यहाँ हाम्रो नगरपालिकाको कोषबाट बिउ बिजनको लागि छुट्टै बजेट र क्रमाङ्कन पनि गरेका छौँ। अब हाम्रो राखमानपत्रतिर हामी सबै लिस्ट पनि बनाइसकेका छौँ, कुन किसिमका बिउ कुन समयमा वितरण गर्नुपर्छ, त्यसका लागि विभिन्न किसिमका बिउ बिजन मल व्यवस्था गर्ने हामी कार्यमा अगाडि बढाएका छौँ।
तपाईँसँग पनि यस्तै समस्या र जिज्ञासा छ भने हाम्रो टेलिफोन नम्बर 0551-2288 र 0551-588 फोन गरेर टिपाउन अथवा आफ्नै आवाजमा रेकर्ड गर्न सक्नुहुनेछ। कार्यक्रमको अर्को अङ्कमा हामी तपाईँको प्रश्नको जवाफ लिएर आउने नै छौँ। तपाईँ यति बेला रेडियो कार्यक्रम घर आँगन सुन्दै हुनुहुन्छ। यो कार्यक्रम सामुदायिक सूचना नेटवर्क सिआइएनसँगको सहकार्यमा नारायणी एफएम 103.8 मेगाहर्जले उत्पादन गरेको कार्यक्रम हो। कार्यक्रमको पहिलो खण्डको 15 मिनट हामी रेडियोले तयार पारेको कार्यक्रम प्रस्तुत गर्छौँ र पछिल्लो खण्डको सामग्री सिआइएनबाट प्रस्तुत हुने कार्यक्रमलाई समावेश गर्छौँ। कार्यक्रममा अब सिआइएनले तयार पारेको सामग्री छोड्दै म माधुरी महतो बिदा हुन्छु। अर्को हप्ता अर्को विषय लिएर आउने नै छु। नमस्कार।
तपाईँ अहिले देशभरिका विभिन्न सामुदायिक रेडियो, इन्टरनेटमा सिआइएन नेटवर्क .org र मोबाइल एप्स अकुराप सिआइएनबाट एकैसाथ कार्यक्रम घर आँगन सुनिरहनु भएको छ।
कार्यक्रम घर आँगनको साथमा छु म गीता चिमोरिया
अनि म किरण पौडेल। विभिन्न सामुदायिक रेडियो संघको सहकार्यमा सिआइएनले उत्पादन गरेको कार्यक्रम घर आँगन मार्फत विपद, हिंसा र पछाडि परेका समुदायको सवाल र आवाजलाई हामी सरकारवालासम्म पुर्याउँछौं। आजको कार्यक्रममा हामी समाजमा देखिएको विभिन्न कुरीति, कुसंस्कार र त्यसको अन्त्यका लागि के गर्न सकिएला भन्ने विषयमा कुराकानी गरिरहेका छौं।
कानून पनि छ यस्ता कुरीति हटाउनुपर्छ भनेर धेरैले धेरै ठाउँमा भाषण गरिरहेका हुन्छन्। राजनीतिक दलका नेताले प्रतिबद्धता गर्छन्, विभिन्न संघ संस्थाले वर्षौंदेखि सचेतनाका कार्यक्रम गरिरहेका छन्। तर पनि पटक पटक यस्ता घटना दोहोरिरहेको छ।
प्रहरी प्रशासन दोषीलाई कारवाहीका लागि कुनै कसर बाँकी राख्दैनौ भन्छ, तर अधिकांश घटनामा प्रहरीले उजुरी लिनै नमानेको पीड़ितको गुनासो हुन्छ। किन यसो गर्छ प्रहरीले? कानूनमा भएको व्यवस्था अनुसार दोषीलाई कारवाही गर्न के अप्ठ्यारो छ प्रहरीलाई? साथी केशव भुलले प्रहरी प्रवक्ता मनोज नेउपानेसँग कुराकानी गर्नु भएको छ।
नेपाल प्रहरीमा अहिले यस्ता किसिमका विरुद्धमा प्रशस्त मुद्दाहरू आउँछन् र त्यसमा महिला हिंसा सम्बन्ध नेपाल प्रहरी अझ बढी संवेदनशील भएर काम गरिरहेको छ। प्रत्येक जिल्लाहरूमा महिला तथा बालबालिका सेल रहेको छ। महिलाहरूलाई आफ्नो जिल्ला प्रहरी कार्यालयसम्मको पहुँच सहज होस् भनेर विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन पनि गरिएको छ। आफ्नो कुराहरू भन्नलाई भनेर महिला सम्बन्धी केसहरू महिला प्रहरी अधिकृतबाटै हेर्ने पनि व्यवस्था गरिएको छ।
यी बाल विवाह भयो, दाइजो भयो, त्यसै गरी लिएर जातीय विभेदका मुद्दाहरू आइसकेपछि कसरी प्रक्रिया अघि बढाउने गर्नुभएको छ यहाँहरूले?
अब प्रहरीलाई कुनै पनि कुराको जानकारी प्राप्त भएपछि प्रहरीले त्यसको आफ्नो कारवाही सुरु गर्छ। त्यसपछि कतिपय कुराहरूले अथवा कुनै पनि जानकारी कसैले गराइदिनु भयो भने, टेलिफोनमा जानकारी गराइदिनु भयो या मुख्य जिल्ला प्रहरी कार्यालयमा भनिदिनु भयो भने, त्यसलाई हामी पछि लिखितबद्ध त्यसैलाई चाहिँ जाहेरी जानकारी ठानेर हामी प्रहरीले आफ्नो काम कार्यवाही सुरु गर्छ। त्यसपछि त्यसलाई कानुन प्रक्रिया पुर्याउनलाई चाहिँ जाहेरी लिने, त्यसपछि पीडितलाई वास्तविकता के हो त्यस घटनामा अनुसार गर्ने, पक्राउ गर्ने, म्याथप गर्ने, बयान गर्ने, त्यसपछि सरकारी वकिल कार्यालय समक्ष प्रस्तुत गर्ने, त्यहाँबाट अभियोजन भएर सम्बन्धित अदालतसम्म गएर त्यसको चाहिँ फैसला हुन्छ।
बोक्सी होस् तथा दाइजो होस्, जातीय विभेदका मुद्दाहरू आएपछि प्रहरीले सहजै उजुरीहरू लिँदैन भन्ने खालको पनि बाहिर आइराखेको छ, के छ अध्ययन गरिराख्नु भएको छ, कस्तो छ?
एकाध घटनाले कुनै पनि संस्थागत प्रतिनिधित्व गर्न सक्दैन। एका ठाउँमा काहीँ उसको आफ्नो कार्यक्षमताको कमीले, ज्ञानको कमीले पनि हुन सक्ला एकाध घटनाहरूको उसमा,
त्यस्ता समस्या कहाँनिर हो खास यस्तो
छैन त्यसमा, त्यस्ता कुराहरूलाई फेरि तत्कालै त्यो कुराको जानकारी आएपछि त्यो कुरालाई तत्कालै फेरि सुधारिन्छ।
अस्ति कैलालीमै बोक्सीको आरोपमा कुटपिट भयो, त्यसको निवेदन दिन जाँदाखेरि, उजुरी गर्न जाँदाखेरि पनि समयमा भएन, अधिकार कर्मीले आन्दोलन गर्नु पर्यो। एउटा अर्को भर्खरै त्यही एक हप्ता बित्दैछ, तिन कुनेमा जातीय विभेदकै जस्तो एउटा घरबेटीले दलित भयो भन्ने भएकै कारणले गर्दा घरबाट निकाला गरेपछि उहाँहरूले निवेदन दिन जानुभयो, त्यसमा पनि त्यो चाहिँ समयमा भएन, अधिकार कर्मी आएर जब एक भएर आन्दोलन गर्नुभयो त्यसपछि उजुरी दर्ता भयो, यसलाई उदाहरणका रूपमा लिन सकिँदैन?
होइन, मलाई पर्टिकुलर घटनाको बारेमा त जानकारी रहेन। मलाई जहाँसम्म लाग्छ त्यो प्रहरीले कारवाही गर्दै नै थियो होला। जाहेर दरखास्त चाहिँ तत्काल दर्ता नहुने भन्ने कुरा पनि कुनै समस्या छैन। जाहेर दरखास्त एउटा कुनै पनि कार्यालयमा गएर त्यहाँको कार्य प्रमुखले जाहेरी दर्ता गर्दिनँ भनेर भन्दैमा त्यो जाहेर दर्ता नहुने पनि होइन। यस कारण प्रक्रिया पनि छ, जाहेर दर्ता हुन्छ, जाहेर दर्ता हुनु पनि पर्छ, एउटा पार्ट त्यो हो। र काहीँ जाहेर दर्ता गर्ने सम्बन्धमा काहीँ प्रहरीले काहीँ कमी कमजोरी छ भनेदेखि त्यस्ता प्रहरी अधिकृतलाई कारवाही गरेर हामीले त्यो जाहेरतलाई दर्ता गरेर कानुनी प्रोसेसमा पनि ल्याएका छौँ।
राजनीतिक हिसाबले कतै संरक्षणमा पनि रहेको छ कि के छ, त्यस्तो खालको समस्या हो कि
त्यो त्यो होइन, त्यो होइन। कतै कहिले काहीँ चाहिँ त्यो कर्मचारीले त्यो केसलाई अलिकति सम्बन्धित एउटा जुन हेल्डिङ गर्ने कर्मचारीले त्यो एउटा काहीँ एउटा अपवादको रूपमा कतै चाहिँ कतै एउटा अपराधलाई अहिले उदाहरण भएको छ, यो त म मान्छु होइन। जस्तो अहिले चाहिँ यहाँ दर्ता भएका मुद्दाहरूको सम्बन्धमा त छलफल हुँदैन मिडियामा, जो नभएको सम्बन्धमा र काहीँ भयो भने नै हो त्यसको चाहिँ चर्चामा आउने विषयवस्तु पनि हो। कैलालीको सम्बन्धमा त्यहाँको अधिकृतले अलिकति केस गम्भीरता नबुझेर त्यो भएको देखियो, उसलाई हामीले कारवाहीको प्रक्रियामा सुरु गरिसकेका छौँ, निलम्बन गरेर कारवाही गर्दैछौँ। व्यक्तिगत गल्तीका उसले गल्ती गरेको कारणले गर्दाखेरि चाहिँ र त्यो केसलाई फेरि तत्काल दर्ता गरेर यस कारवाहीको प्रक्रियामा नै आइसकेको छ।
खास यो अब तपाईँले त देशैभरको हेर्ने हुनाले यो भन्नुभयो होइन, प्रहरीका हरेक निकायहरू हरेक कार्यालयहरू अथवा जिल्ला स्तरसम्म संवेदनशील नबनेको हो भन्ने मिल्छ?
एकाध जस्तो अहिले तपाईँले गर्नेरै भन्दा पनि एउटा घटना दुईवटा घटना भन्न पाउनुभयो, त्यति मात्रै हो होइन।
तर यो त अब तत्कालको भयो होइन,
यो देख अनि सबै घटनाहरू त यसरी आइहाल्छ। अबको उसमा कहीँ त्यस्तो प्रकारका हुँदैन, प्रहरीले जानकारी आएन भेग्लै कुरा, तर प्रहरीमा जानकारी आएर काहीँ कतै मिस्टेक छ भने त्यसलाई तुरन्त करेक्सन हुन्छ। मुद्दा चलाउनु पर्यो, अनुसूची एकभित्र परेका मुद्दाहरू अथवा सरकारले नेपाल सरकारबाट प्रहरीले अनुसन्धान गर्ने भनेर तोकिएका मुद्दाहरूको सम्बन्धमा प्रहरीले मुद्दा दर्ता गरेर कारवाही गर्छ।
बोक्सी, जातीय विभेद, दाइजोमा जो भनिरहेको छु कुरीति, यसकै कारणले कयौँ मान्छेले ज्यान पनि गुमाएको अवस्था छ। यस्ता मुद्दामा संवेदनशील हुनुपर्छ, अझ राम्रो तरिकाले लिनुपर्छ भनेर नेपाल प्रहरीले केही त्यस्तो रणनीतिक योजना बनाएर अघि बढिराखेको छ अथवा बनाउँदैछ, के छ अहिले?
यो त नेपाल प्रहरीको योजनामै रणनीतिक योजनामा एक्स्ट्रा महिलाहरूको केसमा महिला हिंसाको कुरामा बढी संवेदनशील भएकै पनि छ। महिलाहरूको स्पेसल उसको लागि त प्रत्येक जिल्लामा महिला तथा बालबालिका सेवा केन्द्र स्थापना भएर काम भइराखेकै छ। अन्य कुराहरूमा पनि नेपाल प्रहरी अनुसन्धानको पार्टमा नेपाल प्रहरीले गर्नुपर्ने कुरामा एकदम संवेदनशील लागेको छ।
कुनै ठाउँमा यदि प्रहरीले उजुरी लिन मानेन यस्ता मुद्दामा भने त्यति बेला नागरिकले कसरी तपाईँहरूलाई अथवा सम्बन्धित निकायलाई जानकारी गरायो भने कारवाही हुन्छ उसो भए?
तुरुन्त हुन्छ, एकदम हुन्छ।
कसरी गर्ने नागरिकले? जसो हाम्रो मुद्दा दर्ता भएन भनेर कहाँ उजुरी दिने, के गर्ने? प्रहरीमै जाने हो, प्रहरीले लिएन भने के गर्ने?
त्यो होइन, प्रहरीमा जाने, प्रहरीले नलिने भन्ने कुरा हुँदैन। त्यो कानुनी व्यवस्थै छ नि। तपाईँ प्रमुख जिल्ला अधिकारीमा जान सक्नुहुन्छ, एउटा कुरा। प्रहरीको माथिल्लो निकायमा जान सक्नुहुन्छ, इलाका प्रहरी कार्यालय मुद्दा दर्ता गर्न केही इन्क्वायरी गर्नु, अब त समस्या छैन। त्यो जिल्ला प्रहरी कार्यालयमा जिल्ला प्रहरी प्रमुखको नम्बर सबैतिर कुनै भन्ने कुरा, फोन नउठ्ने भन्ने कुरा भएन। माथिल्लो निकायमा गर्न सक्नुहुन्छ, प्रहरी प्रधान कार्यालयमा गर्न सक्नुहुन्छ, जहाँ पनि गर्न सकिन्छ।
तर नागरिक त त्यति सहजै सूचनाको पोचमा छैनन् नि त।
होइन, आफूलाई परेको प्रब्लम समस्याहरू जाहेरै आएन भने हामी केही भन्न सक्छौँ। जानकारी गराउनु प्रहरीमा जानकारी गराउनु भएन भने हामी केही भन्न सक्दैनौँ। थाहा भयो भने त हामी जान्छौँ, खोजौँला। तर कस्ता प्रकृतिका केसहरू चाहिँ हामीले तपाईँलाई यस्तो अपराध के अरे भयो भनेर सोध्न पनि नमिल्ने प्रकृतिको पनि हुन्छ। यो कुरा पनि रियलाइज गर्नुपर्छ।
प्रहरीको कुरा सुनिसकेपछि अब एकछिन सांसदका कुरा सुनाऊ, हुन्न गीताजी?
हुन्छ नि, किन नहुनु। सांसदहरू कानून बनाउँछन्, संसदमा कुरा उठाउँछन्, तर घुमाउरो तरिकाले दल र दलका नेताकै कारण अपराधीहरू छुटिरहेको पीड़ित बताउँछन्। त्यस्तै समाचारहरू सार्वजनिक भइरहन्छ। साथी सुविता रिसालले सांसद कृष्ण भक्त पोखरेलसँग कुराकानी गर्नु भएको छ।
गाउँ गाउँमा आज पनि बोक्सीको नाममा चाहिँ लगाउँदा रमिती हेर्ने मान्छे त्यत्रो ठुलो संख्या हुने भनेको कुरा यो अचम्मको विषय हो नि। उजुरी लिएर जाँदाखेरि डिनाई गर्ने, कुनै अधिकृतहरूले नै प्रहरीले नै डिनाई गर्ने, यो चिज जे सुनिएको छ यो चाहिँ कालाग्दो अवस्था हो। अहिले हामीसँग कानुन छ, त्यो कानुनलाई कार्यान्वयन गरेरै हेरौँ एकपल्ट। कानुनमा पनि ल्याप्सेज नहुने कानुन निर्माण गरिएको छ भने पनि हामी त्यसलाई सुधार गर्छौँ। तर यतिखेरको समस्या भनेको चाहिँ कानुन कडाइका साधन गर्ने कुरा हामीले दुई चारवटा केसमा गर्न सक्यौँ भने हामी यो चिज यो जो महिलामाथि भइरहेको अहिलेको हिंसा शोषण विविधका जो घटनाहरू पटक पटक घटित भइरहेको छ र नेपाली समाजलाई फेरि निहुराउने काम गरिरहेको छ यसको अन्त्य गर्न सकिन्छ। यसको लागि एउटा संकल्प फेरि राष्ट्रले गर्न जरुरी छ।
कानुनहरू पनि छन् जसको छाउपडी विरुद्धको, अनि बोक्सी प्रथा अथवा बाल विवाह, अरू पनि जति पनि कानुनहरू हामीसँग नभएका होइनन्, तर त्यसलाई कार्यान्वयनको लागि चाहिँ अप्ठ्यारो पनि छ। एक त कार्यान्वयन किन हुँदैन त भन्दा अपराध हो अथवा यो चाहिँ गलत काम हो, यसको विरुद्धमा चाहिँ मैले आवाज उठाउनु पर्छ भनेर चाहिँ अझैसम्म पनि हाम्रो समाजमा मान्छेहरूलाई जानकारी भएको छैन कि चाहँदैनन् त्यस्तो गर्न।
समाजले यसलाई अपराधको रूपमा ग्रहण गर्ने कुरामै कतै इन्कार गरेको जस्तो देखिन्छ। कानुनी रूपमा हामीले यसलाई अपराध भन्यौँ, तर समाजले यो अपराध हो भन्ने कुरा पहिलो बोध गर्नु पर्यो। दोस्रो, पीडितहरू उजुरी लिएर गइसकेपछि अनि पीडित भोलि त्यही समुदायमा फर्कनुपर्छ, त्यहाँ संरक्षित हुने नहुने कुरा। त्यसकारण त्यस्तो अवस्थामा यदि पीडित हिंसामा परेको छ, आफ्नो घरमा जान सक्ने अवस्था छैन, समाजमा जान सक्ने अवस्था छैन भने सामाजिक पुनर्स्थापना केन्द्रहरूमा राखेर पनि अपराधीहरूलाई कारवाही गराउने दिशामा राख्नु, यो सधैँ गर्नु पर्दैन। एकपटक हामीले अभियान चाल्नु पर्ने हो। एकपटक यस्ता चिजमा जब हामी चाहिँ नियन्त्रण गर्ने, कानुनको अठ्यारामा अपराधीहरूलाई उभ्याउने कामको चाहिँ सुरुवात गर्नेछौँ, जो स्वाभाविक रूपमा यो अपराध हो, यस काममा कतै पनि कुनै भावबाट पनि सघाउ गर्नुहुन्न, दण्डित गर्नुपर्छ, मैले यो कुरा डिनाई गर्नुहुन्न, अपराधीहरूलाई कारवाही गर्ने कुराबाट डिनाई गर्नुहुन्न, मेलमिलापतर्फ जोड गर्न अहिले थोरै सन्देश उत्तर गएका छन्।
कमजोरी अथवा कमी चाहिँ कहाँनिर छ? हामीसँग बनेका कानुनहरू तल्लो तहसम्म, कार्यान्वयनको तहसम्म पुग्दैनन्, अनि त्यस पछाडि नागरिकलाई जानकारी नै हुँदैन भने चाहिँ कसले चाहिँ पहल गर्नुपर्ने यसको लागि?
पाटोमा कमी देखिन्छ। दोस्रो, हामीसँग कानुन कार्यान्वयन गर्ने निकायहरूको संवेदनशीलता, त्यसमा पनि कमजोरी देखिन्छ। तेस्रो, अब राज्यका अरू निकाय, सबै निकाय, पोलिटिकल पार्टी, जनसङ्गठन, यी सबैले पनि यो विषय, आजको ऐतिहासिक जिम्मेवारी हाम्रो काँधमा छ। यो एउटा युग परिवर्तनको समय पनि हो। यो पुरानो संस्कार, पुरानो कानुनहरू हामी परिवर्तन गऱ्यौँ, तर संस्कारहरू र मूल्य मान्यताहरूको नाममा हामीले जो विभेद गरिरहेछौँ नि, त्यो मूल्य मान्यता हामी एकपटक चिरेर फाल्नु। सामाजिक मूल्य मान्यता, डिफेक्टिभ भ्यालु सिस्टम जो हाम्रो छ, त्यो डिफेक्टिभ भ्यालु सिस्टमै चिरेर फाल्नु पर्नेसम्म जति कानुन बनाए पनि, जति मुद्दामा कारवाही गरे पनि हुँदैन। डिफेक्टिभ भ्यालु सिस्टम माथि नै एकपटक हामीले चाहिँ त्याग गर्न जरुरी छ भन्ने मलाई लाग्छ।
हामीसँग कानुन यस्तो छ भनेर जानकारी गराउने चाहिँ कहिले होला? यहाँहरूको पहल चाहिँ के हुन्छ त्यसमा?
सही कुरा भन्नुभयो, इग्नोरेन्स अफ ल इज नो एक्सक्युज भन्छ। कानुनको अज्ञानता क्षम्य हुँदैन भन्छ। आज सिंहदरबारमा कानुन पास भयो, जुम्लाको मान्छेले जान्नै पर्छ भन्नु कसरी जान्छ? त्यो विधि के हो? कानुन निर्माण गर्ने प्रक्रियामा पनि जनताको सहभागिता खासै हुँदैन। कानुन निर्माण भइसकेपछि त्यसको बारेमा सम्प्रेषण पनि हाम्रो हुँदैन। विशेष गरी अहिले हाम्रो अगाडि जे समस्या देखा परेका छन्, ती समस्यासँग सम्बन्धित कानुनहरूको व्यापक प्रचार छ। तपाईँ जस्तो मिडियामा अलिकति महत्त्वपूर्ण समय दिएर तपाईँ यो छलफल गराइरहनु भएको छ, सबै साथीहरूले यो यो सेक्टर मात्रै भन्ने भएन, सबै सेक्टरबाट यो महाअभियान चलाएर हाम्रो समाजमा महिलामाथि हेर्ने दृष्टिकोणै त्रुटिपूर्ण छ क्या। त्यो त्रुटिपूर्ण मूल्य मान्यताहरू जे छन्, अब त्यो त्रुटिपूर्ण मूल्य मान्यता कानुन संविधान निर्माण सँगसँगै ती मान्यताहरूलाई पनि हामीले चिर्ने, ती मान्यताहरू समाप्त गर्ने दिशामा लाग्नु नै आजको हाम्रो चाहिँ कर्तव्य हो भन्ने मलाई लाग्छ।
धन्यवाद सांसद कृष्ण भक्त पोखरेललाई। कार्यक्रम घर आँगनमा अब चाहिँ बुहारीका कुरा।
आज बुहारीका कुरामा हामी रौतहट जिल्ला पुग्दैछौ। रौतहटमा आज हामी महिलाको आय आर्जनका विषयमा कुराकानी गर्दैछौ। रौतहटको चन्द्रपुर नगरपालिका चार चन्द्रनिगाहपुरका तारा बराईले चाउमिन मम लगायत खाजाको पसल गर्नुहुन्छ। 2 वर्ष जति भयो पसल सञ्चालन गरेको। रौतहटका हाम्रा बुहारी पत्रकार माधुरी शाहले उहाँलाई भेट्नु भएको थियो र आय आर्जनका विषयमा उहाँसँग छोटो कुराकानी गर्नु भएको थियो। त्यसैको संक्षिप्त अंश हामी सुनाउँदैछौ।
नमस्कार, मेरो नाम तारा बराईली, मेरो घरबाट सहयोग छ। घरकै सल्लाहले हामीले होटल गरेको, हामी दिदी बहिनी भएर पढाइ सँगसँगै होटल पनि गरिरहेको छ। दिनमा लगभग त्यस्तै 4-5 हजार कुनै कुनै त्यस्तो मान्छेहरू आइपुग्छन्, तर पनि केही समस्या छैन। कुनै घर खर्ची गर्छौँ, कुनै थोरै बचेको चाहिँ सहकारी संस्थातिर अलिअलि राख्ने गरेको छ। यत्तिकै नबस्नु, केही केही काम गर्नु, आफ्नै घरमा थोरै केही राखेर केही गरेर बिजनेस गर्नु भन्ने।
तपाईँको गाउँघरमा भएका कुनै काम कार्यक्रम घर आँगनमा सुनाउन पाए हुन्थ्यो भन्ने लागेको छ भने आफ्नो जिल्लाका बुहारी पत्रकारलाई खबर गर्नुहोस् है। तपाईँका कुरा हामी कार्यक्रममा राख्छौँ।
हो नि किरणजी, घर गाउँमा केही गलत भइराखेको छ भने पनि हाम्रा बुहारी पत्रकारले त्यो विषय उठाउनुहुनेछ। सम्बन्धित ठाउँसम्म खबर गरी गलत काम गर्नेलाई सजायको भागीदार बनाउनुपर्छ। कार्यक्रमको अर्को अङ्कमा हामी अर्को जिल्लाका बुहारी पत्रकारलाई भेट्नेछौ र हाम्रा बुहारी पत्रकारले उठाएका विषयवस्तुलाई छलफलमा ल्याउनेछौ।
अहिले तपाईँ देशका विभिन्न सामुदायिक रेडियो इन्टरनेटमा सीआईएन नेटवर्क .org र मोबाइल एप्स अकुराब सीआईएनबाट एकैसाथ कार्यक्रम घर आँगन सुनिरहनु भएको छ। अब चाहिँ प्रश्न उत्तरको पालो।
मेरो नाम धाना बोरा हो। यो बाल विकास केन्द्रमा सरकारले नहेरेको जस्तो छ, केही छैन, खालि हामीहरूले 6,000 दिन काटे जस्तो छ। काम धेरै छ दाइ, अरू पैसा हाम्रो केही छैन। त्यो समस्या एकछिन त्यो शिक्षा मन्त्रीज्यूसम्म पुर्याइदिनुहुन्छ कि भनेर
उहाँको समस्यालाई हामीले शिक्षा मन्त्रालयका प्रवक्ता डाक्टर हरि लम्साल समक्ष राखेका थियौँ।
त्यो अपुग छ, हामीले बुझेका छौँ। हाम्रो प्रयास चाहिँ आउने बजेट तथा कार्यक्रममा सम्पूर्ण बाल विकासको सहजकर्ताहरूको लागि पनि कसरी गर्न सकिन्छ भनेर हाम्रो प्रयास चाहिँ त्यसमा केन्द्रित रहन्छ। आशा गरौँ शिक्षा मन्त्रालयको यो प्रयास चाहिँ सफल हुन्छ।
हाम्रो पैसा नलाग्ने फोन नम्बर 1660175757 फोन गरेर तपाईँ पनि आफ्ना प्रश्नहरू रेकर्ड गराउन सक्नुहुन्छ। हाम्रो फेसबुक पेज कम्युनिटी इन्फर्मेसन नेटवर्क सीआईएन र ट्विटर ह्यान्डल @CIN साझा खबरमा मेन्सन गरेर पनि तपाईँ आफ्ना प्रश्नहरू लेख्न सक्नुहुन्छ। हामी घर आँगनको अर्को श्रृङ्खलामा तपाईँको प्रश्नको जवाफ लिएर आउनेछौ। कार्यक्रम घर आँगनको तेस्रो अङ्कमा पुननिर्माणमा महिला सहभागिता बढाउनका लागि सरकारको योजनाका विषयमा हामीले कोसँग अन्तर्वार्ता गरेका थियौं भन्ने अघिल्लो हप्ताको प्रश्नमा राष्ट्रिय पुननिर्माण प्राधिकरणका सहसचिव नेत्र प्रसाद सुवेदी भनेर सही उत्तर मिलाउने मध्येबाट सुनसरीका प्रमिला थापा विजयी हुनुभएको छ। तपाईंलाई बधाई छ। पुरस्कारका लागि तपाईंले हाम्रो कार्यालय समयभित्र सम्पर्क गर्न सक्नुहुन्छ।
बोक्सी आरोपमा कसैलाई कुटपिट गर्ने, अंगभंग वा कुनै पनि प्रकारको दुर्व्यवहार गर्नेलाई कति वर्ष कैद र कति रकम जरिमाना गर्ने कानूनी व्यवस्था छ।
प्रश्न फेरि एकपटक। बोक्सी आरोपमा कसैलाई कुटपिट गर्ने, अंगभंग वा कुनै पनि प्रकारको दुर्व्यवहार गर्नेलाई कति वर्ष कैद र कति रकम जरिमाना गर्ने कानूनी व्यवस्था छ।
यदि तपाईँलाई सही उत्तर थाहा छ भने हामीलाई एसएमएस गर्नुहोस्। एसएमएस पठाउनको लागि आफ्नो मोबाइलको म्यासेज बक्समा गएर जीए टाइप गर्नुहोस्, एक स्पेस दिएर जवाफ लेख्नुहोस् अनि 37799 पठाउन सक्नुहुनेछ।
हाम्रो फोन नम्बर 01-5260661 र टोल फ्री नम्बर 1660017577 फोन गरेर पनि सही उत्तर टिपाउन सक्नुहुनेछ।
प्रश्नको सही उत्तर दिने श्रोताहरू मध्येबाट गोला प्रथा गरी एकजनालाई कार्यक्रम घर आँगनको तर्फबाट पुरस्कारको व्यवस्था गरिएको छ।
हवस् त अहिलेलाई रेडियो कार्यक्रम घरआँगनको समय सकिने लागेको छ। तपाईँलाई अहिलेको रेडियो कार्यक्रम कस्तो लाग्यो? केही प्रश्न, प्रतिक्रिया र टिप्पणी छन् भने हाम्रो टेलिफोन नम्बर 01-5260-6611 फोन गरेर टिपाउन सक्नुहुनेछ।
कार्यक्रमका लागि हामीलाई इमेल पनि लेख्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो saajhakhabar@gmail.com।
कार्यक्रम उत्पादनमा सहयोग गर्ने कमन फिडब्याक प्रोजेक्टलाई धन्यवाद। प्राविधिक साथी सुभाष पन्तलाई धन्यवाद दिँदै अहिलेको रेडियो कार्यक्रम घर आँगनबाट म गीता चिमोरिया
अनि म किरण पौडेल पनि बिदा भए।
नमस्कार।